आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Mama,
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार, साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता मित्र, आज हामी बाइबल अध्ययन प्रेरित सात अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यस अध्यायमा महासभाको सामुन्ने स्टिफनसको बचाउ देख्छौं, जुन वास्तवमा बचाउ होइन, बरु यो इसरायल राष्ट्रको इतिहासको र परमेश्वरको विरूद्ध तिनीहरूको विद्रोह र विरोधको इतिहासको पूर्वाभ्यास हो। स्टिफनस महासभालाई येशूको धोकेबाजी गर्ने र हत्याराको दोष वा अभियोग लगाउँछन् अनि निश्चय नै यसले तिनीहरूमा सबभन्दा धेरै कडवाहट र घृणाको उक्सायो सिर्जना गर्यो, जुनको परिणामस्वरूप अन्तिममा तिनीहरूले स्टिफनसलाई ढुङ्गाले हानेर मारे। इसरायल राष्ट्रको इतिहासको उसको प्रेरित सर्वेक्षणमा स्टिफनस यो अति नै स्पष्ट पार्दछन् कि त्यहाँ कहिले पनि त्यो समय थिएन जब सम्पूर्ण इसरायल राष्ट्रले परमेश्वरलाई आराधना गरे पूजे। तैपनि त्यहाँ सधैँ विश्वास गर्ने सत्य भक्त जनहरू थिए, बाँकी भक्त जनहरू विश्वास गर्नेहरू, सत्य विश्वासीहरूको सानो झुन, जस्तो कि आज हाम्रो दिनहरूमा पनि सत्य छ। आज हामी प्रेरित सात अध्याय एकदेखि त्रिपन्न पदबाट बाइबल अध्ययन गर्नेछौ। आउनुहोस् सबभन्दा पहिले हामी स्टिफनसको भाषणलाई हेरौं। प्रेरित सात अध्याय एक र दुई पदमा यस प्रकार लेखिएको छ, तब प्रधान पुजारीले सोधे, के यी कुरा ठिक हुन्? तिनले भने, दाजुभाइ र बाबु हो, सुन्नुहोस्, महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहमलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो। यदि हामी छ अध्यायमा देख्छौ भने थाहा पाउँछौ कि तिनीहरूले उसको विरूद्ध अभियोग वा दोष लगाएका थिए। त्यस अभियोग वा दोष अनुसार उसलाई प्रश्न सोधिए। उसको प्रति उत्तरमा उसले आफूलाई दोषबाट मुक्त गर्न कुनै प्रयत्न बनाउँदैनन्। वास्तवमा तिनीहरूले उसको विरूद्धमा लगाएका अभियोग दोषको पनि उल्लेख गर्दैनन्। ओ कस्तो सुन्दर आरम्भ तिनी गर्छन्। उसले तिनीहरूलाई भाइ र बाबु हो भनी सम्बोधन गर्छन्। तिनीहरू उसको शरीरका दाजुभाइहरू थिए अनि वृद्धहरूलाई बाबु हो भन्छन्। तिनी कम उमेरका जवान व्यक्ति थिए र तिनीहरूलाई आफ्नो आदर देखाउँछन्। यी जवान मानिस चर्च वा मण्डलीमा सबभन्दा पहिलो शहीद बन्नेछन्। हामी कहिलेकहीँ यो भनेको सुन्छौ, आरम्भमा शुरूमा क्रिस्टियनिटी वास्तवमा जवान आन्दोलन थियो। अमित्र, समिष्ट रूपमा बताउँदाखेरि यो जवानको आन्दोलनै थियो भन्ने कुरामा हामी त्यति अनुचित कुरा जस्तो मलाई लाग्दैन र हामीलाई लाग्नु हुँदैन। दुई व्यक्तिहरूले प्राचीन मण्डलीमा विशेष र विशिष्ट स्थान लिएका थिए अनि तिनीहरू स्टिफनस र टार्ससका साउल थिए। टार्ससका साउललाई हामी चाँडै नै भेट्न गइरहेका छौं। यी दुई मानिसहरूसँग प्राचीन पहिलो शताब्दीको मण्डलीलाई एक मण्डलीको नमूना रूप दिने काममा ठूलो योगदान थियो। दुवै अति नै महत्वपूर्ण र उल्लेखनीय जवान व्यक्तिहरू थिए। दुवै वरदानले युक्त र पवित्र आत्माद्वारा चलाइएका मानिसहरू थिए। तैपनि यी दुई जवान मानिसहरू आपसमा जब पहिले भेट भयो, तिनीहरू शत्रुताहरूमा थिए वा विरोधमा थिए, आपसमा शत्रुहरू थिए। क्रूसले स्टिफनस र टार्ससको साउललाई जसरी प्रभु येशूसँग क्रूसमा टाँगेको दुई चोरहरूलाई विभाजित गरेको थियो, त्यसरी नै विभाजन गरेको थियो, अलगाएको थियो। पाउलले जाने जुन तिनी पहिलो कुरन्थी एकको अठार पदमा भनिरहेका थिए, किनभने क्रूसको कुरा नष्ट हुनेहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूको निम्ति त परमेश्वरको शक्ति हो। जब साउले स्टिफनसलाई देखे, तिनले सोचे कि स्टिफनस अति नै धेरै मूर्ख मानिस थिए। मित्र, स्टिफनसले आफ्नो भाषण अब्राहमदेखि आरम्भ इसरायल राष्ट्रको इतिहासको समीक्षा गर्दछन्। त्यहाँ नै इसरायल राष्ट्रको इतिहास आरम्भ भएथ्यो। त्योभन्दा अझ पछाडितिर तिनी गएनन्। तपाईँ उही कुरा मती रचित सुसमाचारमा देख्नुहुनेछ।
यो पुस्तक इस्रायल राष्ट्रलाई लेखिएको थियो। ख्रिष्टको वंशवाली पछाडि अब्राहमसम्म मात्र रूपरेखा खिच्दछ। यदि तपाई पछाडि अब्राहमसम्मको वंशवालीको पत्ता लगाउन चाहनुहुन्छ भने तपाई लुका रचित सुसमाचारमा फर्किनुपर्छ, त्यहाँ तपाई देख्नुहुनेछ। स्तेफनस आफ्नो भाषण विश्वासको मानिस अब्राहमसँग आरम्भ गर्छन्। यद्यपि स्तेफनसले इस्रायल राष्ट्रद्वारा परमेश्वरको विरूद्ध विद्रोहको खोजेर निकाले पनि त्यहाँ अझै विश्वास गर्ने भक्तजनहरू थिए, अनि यो आज पनि सत्य हो। संगठित मण्डली दृश्य चर्चमा मण्डलीमा जुन तपाईँ र म देख्न सक्छौ त्यहाँ निश्चय नै विश्वास गर्ने सत्य भक्तजनहरू पनि छन्। दृश्य चर्चमा हुने प्रत्येक व्यक्तिहरू सत्य विश्वासीहरू हुँदैनन्। कसैले यो प्रश्न सोध्न सक्छन्, फल्ना फल्ना ख्रिस्टियन हो? उत्तर हो, यद्यपि तिनी चर्च मण्डलीको अगुवा भए तापनि तिनी अझै ख्रिस्टियन हुन सक्छन्। जस्तो कि इस्रायल राष्ट्रमा विश्वास गर्ने सत्य भक्तजनहरू थिए, त्यसरी नै हृदय चर्च वा मण्डलीमा केही सत्य विश्वासीहरू सत्य भक्तजनहरू हुन्छन्। अब्राहम विश्वासको मानिस थिए, तिनले परमेश्वरलाई विश्वास गरे र परमेश्वरको आज्ञा पालन गरे। विश्वासले सधैँ आज्ञाकारितामा डोर्याउँछ। स्तेफनसले आफ्नो कथन अब्राहमबाट आरम्भ गर्दछन्, जसलाई परमेश्वरले मेसोपोटामियामा दर्शन दिनुभएको थियो। त्यो अब्राहमको जन्मभूमि थियो। त्यही नै परमेश्वरले तिनलाई बोलाउनु भएको थियो, डाक्नु भएको थियो। तीन पदमा भनिएको छ, र तिनलाई भन्नुभएको थियो, तिमी आफ्नो देश र आफ्ना कुटुम्बबाट निस्केर जुन देश म तिमीलाई देखाउँदैछु त्यहाँ जाऊ। परमेश्वरले अब्राहमलाई आफ्नो घर परिवार टाढा हुन बोलाउनुभयो, किनभने तिनको घर प्रतिमा पूजाको घर थियो। चार पाँच पदमा भनिएको छ, तब तिनी कल्दियरको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो जहाँ अहिले तपाईँहरू बास गर्नुहुन्छ। तिनलाई त्यस ठाउँमा जाइ जा त परै जाओस् पाइला राख्ने ठाउँ पनि दिनुभएन, तर तिनको सन्तान नभए तापनि त्यो जाइजत परमेश्वरले तिनका सन्तान दर सन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। स्तेफनस अब्राहमको कथालाई यहाँ बताइरहेका छन्। यसले अब्राहमको विश्वासको देखाउँछ। परमेश्वरले तिनलाई सन्तान र मुलुकको प्रतिज्ञा गर्नुभएको थियो। यद्यपि यस समयमा अब्राहमसँग यी कुनै प्रतिज्ञाहरू आफ्नो जीवनमा नपाए तापनि तिनले परमेश्वरमा भरोसा गरे, विश्वास गरे। अनि छदेखि आठ पदमा भनिएको छदेखि आठ पदमा परमेश्वरले यसरी भन्नुभयो, तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर 400 वर्षसम्म थिचोमिचो गरी राख्नेछन्। परमेश्वरले भन्नुभयो, तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु, त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्। उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो र अब्राहम इसाकका पिता भएर आठौं दिनमा इसाकको खतना गरे। इसाक याकुबका पिता भए र याकुब बाह्रै कुलका पिता भए। स्तेफनस अब्राहमदेखि लिएर कुलपतिहरूको अवधिसम्म इतिहासलाई लिएर जान्छन्। उनी युसुफका दाजु भाइहरूको बारेमा भन्छन् जो युसुफको निम्ति अति नै धेरै क्रोध र घृणा र ईर्ष्या तिनीहरूको जीवनमा थियो, जसले युसुफलाई मिश्रमा बेचेथे। तर परमेश्वरले रद्द गर्नुभयो र तिनीहरूलाई बचाउन युसुफलाई प्रयोग गर्नुभयो। यहाँ हामीसँग पुरानो नियमको वास्तविक पवित्र आत्माको अर्थ खुलाइन्छ। यसले यो अध्यायलाई उल्लेखनीय खण्ड बनाउँदछ। 9-16 पदमा भनिएको छ, कुलपतिहरूले युसुफसँग डा गरेर तिनलाई मिश्र देशमा बेचिदिए, तर परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्र देशका राजा फारोको सामुन्ने तिनलाई कृपा गर्नुभयो, वृद्धि दिनुभयो, र फारोले तिनलाई मिश्र देश र उनको सारा घरका हाकिम तुल्याए। त्यसपछि सारा मिश्र देश र कनानमा अनिकाल परेर ठूलो कष्ट भयो र हाम्रा पुर्खाहरूले अन्न पाएनन्। तर याकुबले मिश्र देशमा अन्न छ भन्ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्नो परिचय दिए र योसेफको परिवार पनि फारो कहाँ जाहेर भयो। योसेफले आफ्नो बाबु याकुबलाई र आफ्ना जम्मै कुटुम्बलाई यो 75 प्राणी दिए, उनी कहाँ डाकी पठाए। याकुब मिश्र देशमा गए र त्यही उनको देहान्त भयो र हाम्रो पुर्खाहरूको पनि त्यही नै देहान्त भयो। त्यसपछि तिनीहरूका मृत शरीर सकेममा लगे र अब्राहमले सकेममा हमोरको छोराबाट दाम तिरेर किनेको चिहानमा राखे। अहिले स्तेफनस यी मानिसहरूको इतिहासमा अर्को अवधितिर आउँछन्। उनी तिनीहरूलाई मिश्रबाट तिनीहरूको छुटकाराको स्वतन्त्रताको याद दिलाइरहेका छन्। परमेश्वरले मूसालाई छुटकारा दिनेवाला बनाउनुभयो अनि स्टिफनस देखाउँछन् कि सर्वप्रथममा इसरायलका सन्तानहरूले मूसालाई साथ दिन वा पछ्याउन इन्कार गरे र पूरा उजाड स्थानको यात्राभरि मूसासँग तिनीहरूले समस्या खड़ा गरे। 17-21 पदमा भनिएको छ, तर जब परमेश्वरले अब्राहमलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्र देशमा ती मानिसहरू बढ़न लागे र तिनीहरूको संख्यामा वृद्धि भयो। तब मिश्र देशमा योसेफलाई नचिन्ने अर्को राजा खड़ा भए। उनले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्याएर राख्न कर लाउँथे र यसरी भर्खर जन्मेका सबै शिशुहरू मर्थे। यसै बेला मूसाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी 3 महिनासम्म आफ्ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोको छोरीले तिनलाई उठाएर लगिन् र आफ्नै छोरा तुल्याएर पालिन्। अनि 22 पदमा भनिएको छ, मूसालाई मिस्रीहरूका सारा विद्यामा शिक्षा दिइन्थ्यो र मूसा आफ्ना वचन र काममा शक्तिशाली भए। मित्र, मूसा मिस्रको ज्ञान बुद्धिमा हुर्काइएको थियो, बढ़ाइएको थियो। मिस्रीहरूको बुद्धि ज्ञान आजको हाम्रो प्रगतिको आधुनिक युगमा पनि त्यसै नजर अन्दाज गर्न सक्दैनौ वा इन्कार गर्न सक्दैनौ, उपेक्षा गर्न सक्दैनौ। प्रायजसो हामी मिस्रीहरूले जानेका ज्ञानका कुराहरूको लागि श्रेय दिँदैनौ। तिनीहरू गणितहरू, रसायन विज्ञान, इन्जिनियरिङ, वास्तुकला र खगोल विज्ञान अति नै उत्तम गरी विकास गरेका थिए। तिनीहरूले अध्ययनको यी क्षेत्रहरूको त्यस्तो तरिकामा विकास गरे जुन अति नै उल्लेखनीय थियो। त्यहाँका पिरामिडहरूलाई हेर्नुहोस्। पिरामिड भनेको चाहिँ एक प्रकारको स्तम्भ हो। तिनीहरूको चिहानमा प्रयोग गरेका रंगहरूमा हेर्नुहोस्, त्यो रंग जुन शताब्दी शताब्दीदेखि परीक्षणको निम्ति उभिएको छ। तिनीहरूले मरेको लासमा लेप लगाउने बारेमा राम्ररी जान्दथे। हामी पढ्छौ कि त्यहाँ 3,000 वर्ष 4,000 वर्षको मम्मीहरू जस्ताको त्यस्तै पाइएको। मम्मी भनेको चाहिँ मरेको लासमा मसलाले लेप लगाइन्दथ्यो र त्यो हजारौं हजारौं वर्षसम्म सडिँदैनथ्यो, जस्तो कि जस्तोको त्यस्तै रहन्थ्यो। यो विधि तिनीहरूले राम्ररी बुझेका थिए। तिनीहरूले सूर्यसम्मको दूरीको गनेका थिए। मेरो मित्र, तिनीहरूसँग अति नै अत्याधिक रूपमा सभ्यताहरूको विकास गरेका थिए र तिनीहरू अनभिज्ञ मानिसहरू थिएनन्। मूसासँग फारूको छोरीको छोराको रूपमा तिनीसँग यी तमाम सुविधाहरू र फाइदाहरू थिए। सिक्ने, बुझ्ने, अध्ययन गर्ने, तिनले मिस्रको सम्पूर्ण बुद्धि ज्ञान सिकेका थिए। तिनी विशिष्ट व्यक्ति थिए। तैपनि तिनी परमेश्वरका जातिहरूलाई अगुवाई गर्न, नेतृत्व गर्न तयारी थिएनन्। त्यस दिनको सम्पूर्ण ज्ञान वा बुद्धि प्राप्तिले परमेश्वरका जनहरूलाई अगुवाई गर्न तिनलाई योग्य बनाएन। मित्र, मानिसहरूसँग आज भएका सम्पूर्ण बुद्धि ज्ञान तिनीहरूको निम्ति परमेश्वरको वचन बुझ्न पर्याप्त छैन। यो अति नै कठिन छ। किनभने शारीरिक वा सांसारिक मानिसले परमेश्वरको आत्माका कुराहरू प्राप्त गर्न सक्दैन। यी कुराहरू तिनको निम्ति मूर्खताको कुरा हो र तिनी जान सक्दैनन्, किनभने तिनीहरू आत्मिक रूपमा जाँचिएका हुन्छन्। यद्यपि मूसा आफ्ना दिनको सम्पूर्ण बुद्धि ज्ञानमा शिक्षा पाए पनि तिनी परमेश्वरका जनहरू मुक्ति गर्नलाई, छुटकारा दिनलाई तयारी थिएनन्। त्यसकारण मिश्रमा 40 वर्षसम्म शिक्षा पाइसकेपछि परमेश्वरले तिनलाई मरूस्थलमा, मरूभूमिमा राख्नुभयो तालिम दिन। त्यहाँ परमेश्वरले तिनलाई पीएचडी डिग्री दिनुभयो अनि मरूभूमिको तिनले प्राप्त गरेको डिग्रीले उसलाई छुटकारा दिनेवाला वा मुक्तिदाता बनाउन तयार गरेको थियो। 23-25 पदमा भनिएको छ, जब तिनी 40 वर्षका भए तब आफ्ना इसरायली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। आफ्ना जात भाइ मध्ये एकजनामाथि अन्याय भइरहेको देखेर तिनले त्यसलाई रक्षा गरेर त्यस अन्याय गर्ने मिस्त्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरो भाइ बन्धुले बुझलान् भन्ने तिनले विचार गरेका थिए, तर तिनीहरूले सो बुझेनन्। यो कुराको ध्यान दिनुहोस्। मूसाले त्यही गरे जुन तिनले सोचे कि गर्नलाई उत्तम कुरा हो, आवश्यक हो। उसले आफ्नो दाजुभाइहरूलाई छुटकारा दिने इच्छा गरे, तर तिनीहरूले उसलाई बुझेनन्। वास्तवमा न मूसाले नै बुझेथे। उनी अझै वास्तवमा तयारी थिएनन् अनि परमेश्वरले उसलाई मरूभूमिमा तालिम दिन लानुभयो। 26-28 पदमा यस प्रकार लेखिएको छ, भोलिपल्ट तिनीहरू नै आपसमा झगडा गरिरहेको बेलामा तिनी आए र तिनीहरूलाई मिलाउने कोशिश गरेर भने, मानिस हो, तिनीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ? तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्ति गर्यो? हिजो त्यस मिस्त्रीलाई मारे जस्तो तिमी मलाई पनि मार्न चाहन्छौ? मित्र, अहिले मूसा अति नै धेरै डराए। 29 31 हामी पढ्छौं, यस्तो जवाब सुनेर मूसा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे। 40 वर्ष बितेपछि सिनै पर्वतको उजाड स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गीय दूतलाई तिनी कहाँ देखा परेको तिनले देखे। जब मूसाले यो देखे तब तिनी यस दर्शनले छक्क परे र त्यो हेर्नलाई नजिक जान परमप्रभुको यस्तो बाणी भयो। मित्र, मूसाले इसरायलका सन्तानहरूलाई छुटकारा दिन चाहेको थियो तर उनी यसको लागि तयारी थिएनन्। साथै इसरायलीहरू पनि उसको निम्ति साथ दिनलाई उसँग जानलाई तयार भएका थिएनन्। तिनीहरूले उसको अगुवाईपनको नेतृत्वको ग्रहण गर्दैनन्। तिनीहरूले उसलाई विरोध गरे तब परमेश्वरले छुटकारा दिने वाला हुन बोलाउनुभयो। 32-34 भनिएको छ, म तिम्रो पुर्खाहरूका परमेश्वर हुँ, अब्राहम इसाक र याकुबका परमेश्वर। मूसा काम्न लागे र तिनले त्यतातिर हेर्नसम्म आँट गरेनन्। तब परमप्रभुले तिनलाई भन्नुभयो, तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ त्यो पवित्र स्थान हो। तब मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखे र तिनीहरूको बिलौना पनि सुने। तिनीहरूलाई छुटकारा दिन म ओर्ली आएको छु। अब आऊ, म तिमीलाई मिश्र देशमा पठाउने छु। परमेश्वरले मूसालाई भन्नुभयो, मैले तिनीहरूको चित्कार सुनेको छु। उहाँले इसरायलीहरूको आवश्यकताको देख्नुभयो। त्यही नै कारण उहाँले तिनीहरूलाई छुटकारा दिनुभयो। अनि मित्र, यही कारणको निम्ति उहाँले तपाईँ र मेरो निम्ति उद्धारकर्ताको प्रदान गरिदिनुभयो। हामी असल सुन्दर योग्य व्यक्तिहरू भएकोले गर्दा उहाँले हामीलाई उद्धारकर्ता दिनु भएन, बरु परमेश्वरले हामीतिर हेर्नुभयो र हामीमा भ्रष्टता र पापपूर्ण देख्नुभयो। हामी सबै अधर्ममा मरेका थियौं। हाम्रो अप्रियताको बावजुद उहाँले हामीलाई प्रेम गर्नुभयो। यही नै स्पष्टीकरण हो। अनि 35 हामी पढ्छौं, यस प्रकार लेखिएको छ, यही मूसा जसलाई तिनीहरूले कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गीय दूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो। उहाँले निरन्तर स्टिफनस उजाड स्थान यात्राको अनुभवको वर्णन गर्छन्। अहिले 36-38 भनिएको छ, यिनै मानिसले मिश्र देशमा लाल समुद्रमा र 40 वर्षभरि उजाड स्थानमा उदयका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए। ती तिनै मूसा हुन् जसले इसरायलीहरूलाई भनेका थिए, परमेश्वरले मलाई खड़ा गर्नुभए जस्तै तिमीहरूका दाजुभाइहरू मध्येबाट तिमीहरूका निम्ति एउटा अगमवक्ता खड़ा गर्नुहुनेछ। यी तिनै मूसा हुन् जो उजाड स्थानमा भएको समुदायमा स्वर्गीय दूतसँग थिए, जुन स्वर्गीय दूतले सिनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए र तिनैले हामीलाई दिनका निम्ति जीवित बाणीहरू पाएका थिए। मित्र, अगाडि 39 हामी पढ्छौ, हाम्रा पुर्खाहरूले तिनको आज्ञा पालन गर्ने इन्कार गरे, तिनीहरूले तिनलाई पछ्याएर मिश्र देशमै फर्केर जाने मन गरे। मित्र, इसरायलीहरू शारीरिक रूपमा मिश्रमा फर्की गएनन्, तर तिनीहरूका हृदयहरूमा तिनीहरू सधैँ धेरै धेरै पल्ट मिश्रमा फर्की गए। उही समयमा आज त्यहाँ थुप्रै मानिसहरू छन् जो भन्छन् तिनीहरू निश्चित संसारका पापहरू र शरीरका पापहरूलाई निन्दा गर्छन्। मित्र, कसैलाई तिनीहरूको पापको लागि निन्दा गर्न अति नै सजिलो कुरा छ, तर हामी आफैले आफैलाई प्रश्न सोध्न आवश्यक छ, के म पनि उही काम त गर्दिन? हाम्रो हृदय कहाँ छ? इसरायलीहरू तिनीहरूका हृदयमा मिश्रमा फर्की गए। 40 भनिएको छ, तिनीहरूले हारूनलाई यसो भने, हाम्रा अघि अघि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्र देशबाट निकालेर ल्याउने यी मूसालाई के कसो भयो हामी जान्दैनौ। तिनीहरू जान्दैनन् कि मूसालाई के भयो, अनि तिनीहरूलाई उसको कति पनि वास्ता थिएन। तिनीहरूले मूसालाई इन्कार गरेथे। अनि 41 भनिएको छ, त्यो दिनमा तिनीहरूले एउटा बाछोको प्रतिमा बनाए र त्यसमा बलि पनि चढाए र आफ्ना हातको काममा खुशी मनाए। स्टिफनस तिनीहरूलाई देखाइरहेका छन् कि इसरायलीहरू सधैँ विद्रोही भएका थिए। 42 तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। इसरायलका मानिस हो, के तिमीहरूले 40 वर्षसम्म उजाड स्थानमा मलाई पशु बलि र भेटीहरू चढायौ? तिनीहरू प्रतिमा पूजामा गएथे। अनि 43-45 भनिएको छ, तिमीहरूले मोलेकको तम्बू र रेफन देवताको तारा र तिमीहरूले पूज्नलाई बनाएका प्रतिमाहरू उठाइ लग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु। उजाड स्थानमा हाम्रा पुर्खाहरूका गभाएको मण्डप थियो, मसले देखेका नमूना बमोजिम परमेश्वरको आदेश अनुसार यो बनिएको थियो। हाम्रो पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्य जातिहरूको देश अधिकारमा ल्याउँदा यहोशुको साथमा त्यो तम्बु ल्याए। दाउदको पालो समय त्यो त्यही रह्यो। मित्र, अनि हामी 46 पदमा पढ्छौं, तिनले परमेश्वरको निगाह पाए र याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान बनाउने अनुमति मागे। हेर्नुहोस्, मन्दिर दाउदको विचार थियो निर्माण गर्ने, यद्यपि मन्दिर सुलेमानले बनाए पनि। म सधैँ सोच्ने गर्दछु कि यो दाउदको मन्दिर भन्दा उत्तम हुनेछ होला। 47-50 पदमा भनिएको छ, तर उहाँको निम्ति भवन चाहिँ सुलेमानले बनाए, तर हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, मेरो सिंहासन स्वर्गीय हो र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो, परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुनै हो, के यी सबै थोक मेरै हातले बनाएका होइनन् र? अहिले त्यस दिनको धार्मिक अगुवाहरूलाई निन्दा गर्न आरम्भ गर्छन्। 51-53 पदमा भनिएको छ, हे हट्टी मानिस हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईहरू सधैँ पवित्र आत्माले विरोध गर्नुहुन्छ, तपाईहरूका पुर्खाले जस्तो गरी तपाईहरू पनि त्यस्तै गर्नुहुन्छ, अगमभक्तहरूमध्ये कुन चाहिँलाई तपाईहरूका पुर्खाहरूले सताएनन्, उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे, उहाँलाई तपाईहरूले विश्वासघात गर्नुभयो र उहाँको हत्या गर्नुभयो, ती सबैलाई मारे जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए, अब तपाईहरू चाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। स्वर्गीय दूतहरूले सुम्पिएको व्यवस्था तपाईहरूले पाउनुभयो, तर त्यसको पालन गर्नु भएन। शारीरिक रूपमा यी मानिसहरू खत्न गरिएका थिए, तर तिनी हृदय, तिनीहरूको मन र तिनीहरूका कानहरूमा तिनीहरूको खतना भएको थिएन। यसको मतलब तिनीहरूले परमेश्वरको कति पनि सुनेनन्। स्तिफनसले मिश्रबाट तिनीहरूको छुटकाराको याद दिलाउँछन्। परमेश्वरले मोसेलाई छुटकारा दिने वा उद्धारकर्ता बनाउनुभयो, तर इसरायलका सन्तानहरूले उहाँको आज्ञा पालन गर्न इन्कार गरे। उजाड स्थान अनुभव परमेश्वरको विरूद्ध विद्रोहको अनुक्रममा वा माला थियो। तिनीले त्यहाँ बाछाको प्रतिमा बनाए। त्यस मुलुकमा फेरि प्रतिमा पूजाको महामारी फैलियो र अन्तिममा परिणामस्वरूप बाबेलको कैदमा बन्धुवामा गएथे। स्तिफनसले आफ्नो कथन यहोशुको उल्लेख गरेर अन्त गर्दछन्, जसले इसरायलीहरूलाई त्यस प्रतिज्ञाको मुलुकमा अगुवाई गरेका थिए, अनि येशुले चाहिँ स्वर्गीयको निम्ति बाटो बनाउनुभयो। स्तिफनस दोष लगाउँछन् कि व्यवस्था तिनीहरूलाई स्वर्गीय दूतको सेवकैद्वारा अलौकिक रूपमा दिइएको थियो, अनि तर तिनीहरूले यसको पालन गरेनन्। सम्भव तिनीहरूले येशुको जन्मको जानेको थिए, जुन स्वर्गीय दूतहरूद्वारा घोषणा गरिएको थियो। यो स्पष्ट छ कि तिनीहरू उहाँको धोकेबाजहरू र हत्यारा थिए।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8470-3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।